والصلاه والسلام على من لا نبي بعد اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن يطع الله ورسوله ويخشى الله ويتقه فأولئك هم الفائزون صدق الله العظيم بزرگان محترم برادران عزیز سورۃ النور کی یہ آیت کریمہ ہے جو پڑھی گئی اس آیت میں اللہ تعالیٰ نے بہت ہی جامع بات اور واضح ہدایت فرمائی ہے. ارشاد ہے جو شخص اللہ کی اور اس کے رسول کی بات مانے اور اللہ سے ڈرے اور اللہ کی مخالفت سے بچے تو ایسے ہی لوگ کامیاب ہونے والے ہیں. رمضان مبارک کا یہ آخری دن ہے. رمضان نے ہمیں بہت سے سبق دیے ہیں. بھوکا رکھ کر بھوک پیاس کیا ہوتی ہے یہ بات بتائی ہے, اور صرف بتایا نہیں اس کو عملی طور پر سکھایا ہے کہ غریبوں کی محتاجوں کی مدد کی جائے. جو بھوکے پیاسے رہتے ہیں ان کا کیا حال ہوتا ہے یہ بھی بتایا گیا, اور روزہ سے یہ سبق ملا کہ اللہ کے لیے روزہ رکھا جائے تو پھر آدمی اپنی خواہشات پر کنٹرول کر سکتا ہے. جیسے روزے کی حالت میں عموماً وہ شریف رہتا ہے, شرافت اس کے ساتھ رہتی ہے, شرارتوں سے بچتا ہے. لہذا یہ سبق دیا گیا کہ شرافت اختیار کریں اور نفس اور شیطان سے شرارت نہ سیکھیں اور ان سے دور رہیں, اس لیے کہ یہ دونوں ہم کو راہ راست سے صراط مستقیم سے دور کرنے والے ہیں. قرآن کریم ہم نے پڑھا اور سنا, اللہ کی یہ کتاب ہمیشہ پڑھی جائے اور ہمیشہ سنی جائے. یہ اور کتابوں کی طرح سے نہیں, یہ عظیم الشان کتاب ہے. ہمارے نبی حضرت محمد الرسول اللہ صلی اللہ علیہ وسلم نہ صرف نبی اور رسول ہیں بلکہ خاتم النبیین ہیں. اس کی ایک بڑی دلیل یہ ہے, اللہ نے نبی اور پیغمبر کو اپنے پاس بلا لیا. آپ کا جو سب سے بڑا معجزہ قرآن ہے اللہ نے اس کو دنیا میں باقی رکھا. پچھلے زمانوں میں ایسا نہیں ہوتا تھا, نبی کے بعد نبی آ کر ہی امت کو نبی کی کتاب پر چلاتے تھے. یہ اللہ تعالیٰ مستقل نئی کتاب نازل کرتے تھے. ہمارے نبی دنیا سے تشریف لے گئے, 1500 سال تقریباً ہو چکے ہیں. قرآن کریم جوں کا توں باقی ہے, اس کے ایک حرف میں ایک نقطہ میں کوئی فرق نہیں آیا. اور نہ انشاءاللہ آئے گا. ہمیشہ ہمیشہ کے لیے اللہ نے یہ کتاب اتاری اور امت کو اللہ کے نبی نے اللہ نے یہ کتاب براہ راست دے دی. لہذا ہر شخص قرآن کریم اٹھاتا ہے, پڑھتا ہے, یاد کرتا ہے, سمجھنے کی کوشش کرتا ہے, قرآن سے محبت کرتا ہے, لگاؤ رکھتا ہے, یہ ضروری ہے. یہ کتاب صرف برکت کے لیے نہیں ہے, جہاں برکت ہے وہیں سب سے بڑی اہم بات یہ کتاب کتاب ہدایت ہے. اللہ تعالیٰ اس سے ہدایت نصیب فرماتے ہیں اور پہلی آیت ہی میں فرمایا ذالک الکتاب لا ریب فیہ ہدل للمتقین. یہ وہ کتاب ہے کہ اللہ کی طرف سے ہے, کوئی شک نہیں, کوئی شبہ نہیں, یقیناً اللہ کی طرف سے ہے اور اہل تقویٰ متقیوں کے لیے ہدایت ہی ہدایت ہے. لہذا قرآن کریم سے ہدایت حاصل کریں, قرآن کریم کو محبت کے ساتھ صحیح صحیح پڑھنے کی پوری کوشش کریں. قرآن کریم کے جو درس ہوتے ہیں, حدیث پاک کے جو درس ہوتے ہیں, جو حلقے ہوتے ہیں, ان میں آ کر بیٹھیں. قرآن کریم ہم سے کیا کہہ رہا ہے, ہمارا خالق, ہمارا مالک, ہمارا معبود ہم سے کس بات کے ذریعے وہ مخاطب ہے اور ہم کو مخاطب بنایا ہوا ہے, ہم سے وہ کیا کہہ رہا ہے, یہ ہماری بڑی ذمہ داری ہے کہ ہم اس کو سمجھیں. اگر قرآن کریم پر کما حقہ عمل ہو جائے, بلکہ موجودہ زمانے میں 10% بھی عمل ہو جائے, ہمارا مقام بہت اونچا ہو جائے گا اور دشمن ہمارا نام سن کر لرزنے اور کانپنے لگیں گے. رمضان نے یہ سبق دیا ہے, صدقہ کے ذریعے, زکوٰۃ کے ذریعے, صدقہ فطر کے ذریعے یہ سبق دیا ہے کہ مال ضروری چیز ہے, مال نہ ہو تو آدمی کی زندگی نہیں چل سکتی, لیکن مال اللہ کی دی ہوئی نعمت ہے, اس کو اللہ کے راستے میں خرچ کیا جائے. صحیح جگہوں میں جہاں خرچ کرنے کا حکم ہے وہاں مال کو خرچ کیا جائے. اللہ کا وعدہ ہے اور اللہ کے رسول کا وعدہ ہے کہ صدقہ اور خیرات کرنے سے مال کم نہیں ہوتا ہے, اور صدقہ اور خیرات اتنی اہم چیز ہے. اللہ تعالیٰ مصیبتیں ٹال دیتے ہیں, دور کر دیتے ہیں, بلائیں آفتیں اللہ تبارک و تعالیٰ دور کر دیتے ہیں. ایک حدیث میں اللہ کے نبی نے فرمایا کہ اپنے بیماروں کا علاج صدقہ دے کر کیا کرو. آج ہسپتالوں میں ڈاکٹروں کے پاس لاکھوں روپے ہم خرچ کرتے ہیں اور اسے ایک ضرورت سمجھتے ہیں, ٹھیک ہے, کوئی غلط بات نہیں, لیکن اس سے زیادہ اہم ہے کہ اپنے بیماروں کا علاج ہم صدقہ سے بھی کریں. اور ایسے سینکڑوں ہزاروں واقعات ہیں کہ ڈاکٹروں نے صاف کہہ دیا کہ کوئی علاج نہیں ہے, جتنا علاج پر خرچ ہو سکتا تھا, مثلاً 4-5 لاکھ روپے خرچ ہو سکتے تھے, انہوں نے اس کو صدقہ کیا اور اللہ نے شفا عطا کر دی. اللہ کے ہاتھ میں شفا ہے. لہذا رمضان نے کئی باتیں سکھائی ہیں, ان باتوں کو اپنی زندگیوں میں لانے کی ضرورت ہے. اس وقت چند اہم باتیں میں اور آپ حضرات کے سامنے پیش کرنا چاہتا ہوں. جیسے ہی رمضان پورا ہوگا نکاحوں کی کثرت ہوگی, اور عموماً نکاح ہونے لگتے ہیں, سینکڑوں نکاح ہوتے ہیں. اب ہمیں اس بات کی ضرورت ہے کہ ہم سوچیں, کیا نکاح صرف ایک دنیاوی معاملہ ہے؟ کیا نکاح آزادی کے ساتھ انجام دیا جانے والا ایک کام ہے؟ نعوذ باللہ, ایسا نہیں. نکاح پوری عبادت ہے, اور تمام انبیاء کی سنت ہے. اور اللہ کے نبی علیہ الصلات والسلام نے صاف فرمایا النکاح من سنتی، نکاح میری سنت ہے، میرا طریقہ ہے. ہمارے آقا صلی اللہ علیہ وسلم نے 11 نکاح فرمائے اور نکاح کر کے بتا دیا نکاح کیسے کیا جاتا ہے اور کیسے اس کو کیا جانا چاہیے. حضرت صفیہ رضی اللہ عنہا کا نکاح ہوا، اللہ کے نبی علیہ الصلات والسلام نے اعلان کروایا کہ ہر شخص اپنے پاس جو ہے اس کو لے کر آئے. بخاری شریف میں حدیث ہے، کوئی ستو لایا، کوئی کھجور لایا، کوئی کچھ لایا، کوئی کچھ لایا، اور چمڑے کا دسترخوان بچھا دیا گیا. سب لوگوں نے اپنی اپنی چیزیں رکھیں اور اللہ کے نبی علیہ الصلات والسلام کے سامنے ان چیزوں کو کھایا اور تناول کیا. حدیث میں ہے حضرت صفیہ رضی اللہ عنہا کا یہی ولیمہ تھا. سب سے بڑا ولیمہ اللہ کے نبی علیہ الصلات والسلام نے حضرت زینب بنت جحش رضی اللہ عنہا کے نکاح پر کیا تھا. اور حدیث میں ہے آپ نے ایک بکری ذبح کر دی، ولیمہ میں ایک بکری ذبح کر دی. لہذا نکاح بہت بابرکت ہے، با سعادت، بڑی عبادت ہے، خوش نصیبی اور خوشگوار زندگی کا بہترین ذریعہ ہے، اور بہترین جو خاندان کا نظام ہے اس کا سبب نکاح ہے. لہذا جو نکاح ہوا کرتے ہیں وہاں ہم یہ سوچیں ہم اللہ کے رسول صلی اللہ علیہ وسلم کے احکام کے پابند ہیں، قرآن اور سنت کے ہم پابند ہیں. صحابہ کرام نے جیسے نکاح کیے اور امت کو بتایا ویسے نکاح کرنے کے ہم پابند ہیں. آج ہزاروں لاکھوں نہیں کروڑوں میں مال خرچ ہوتے ہیں، نکاح کی برکتیں ہمارے سامنے نہیں آتی. نکاح کی برکات سے ہم مالا مال نہیں ہوتے. اللہ ہمیں معاف کرے، آج نکاح سراسر ایک دنیاوی معاملہ ہو گیا ہے. صرف مسجد میں یہ عبادت ادا ہوتی ہے، یہاں تک ہم سنت کی پابندی کرتے ہیں. پھر مسجد سے جیسے ہی باہر ہوتے ہیں نکاح کے معاملے میں بہت آزاد ہوتے ہیں. فوٹوگرافی اور ویڈیو، تصویر کشی اور بغیر کسی حجاب کے، رکاوٹ کے، مردوں اور عورتوں کا میل جول ہونے لگتا ہے. اور ہم جو کہیں کہیں دور کی باتیں سنا کرتے تھے، آج وہ ہمارے معاشرہ میں ناچ گانا ہو رہا ہے، ڈانس کر رہے ہیں، اور نہ جانے کیا کیا مصیبتیں نکاح کی اس عبادت میں ہم داخل کر چکے ہیں. گھوڑا پر سواری ہو رہی ہے، جن چیزوں کا، جن خرافات کا ماضی میں تصور بھی نہیں ہوتا تھا، آج وہ خرافات ہمارے معاشرہ میں پھیلے ہوئے ہیں. لہذا اس موقع پر ہم ٹھنڈے دل کے ساتھ سوچیں، غور کریں اور اپنے گریبان میں منہ ڈال کر دیکھیں، یا اللہ ہم جو کر رہے ہیں صحیح کر رہے ہیں یا غلط کر رہے ہیں. سوچیں اس پاکیزہ معاملہ کو، اس اہم عبادت کو نبیوں کے طریقے پر انجام دیں، پھر دیکھیں کتنی برکتوں سے مالا مال ہوتے ہیں اور نکاح کس قدر برکات کو لے آتا ہے اور کتنی اللہ کی طرف سے مدد و نصرت ہوتی ہے. اللہ نے صاف کہا کہ نکاح کی برکت سے اگر فقر و فاقہ ہوگا اللہ تعالیٰ اس کو دور فرما دیں گے. جو صحیح نکاح ہوتا ہے اللہ فقر و فاقہ دور کرتے ہیں اور اللہ کی مدد شامل حال ہوتی ہے. تو بہترین صحیح طریقے سے نکاح انجام دینے کی کوشش کریں. الحمدللہ اب تک مسجدوں میں اس عبادت کو ادا کرنے کا طریقہ چلا رہا ہے. اور یہ حدیث پاک سے ثابت ہے, ہمیشہ مسجدوں میں نکاح کی عبادت انجام دی جائے اس کی کوشش کریں. بعض ایسے نکاح بھی سامنے آئے جو شادی محلوں میں ہونے لگے اور ہوٹلوں میں ہونے لگے, خیر و برکات وہاں سے ختم ہوں گی, بے برکتی آئے گی, اور بے برکتی کیا کیا مصیبت لائے گی ہم ان مصیبتوں کا تصور نہیں کر سکتے. نکاح کے ساتھ جو اہم بات ہے وہ یہ ہے کہ نکاح ہمیشہ ہمیشہ کے لیے ہوتا ہے. بارہا یہ بات بتائی گئی, دو ہی عبادتیں وہ ہیں جو دنیا میں شروع ہوتی ہیں جنت میں بھی باقی رہتی ہیں, کبھی ختم نہیں ہوتی. روزہ دنیا میں ہے جنت میں نہیں, نماز دنیا میں ہے جنت میں نہیں, ذکر دنیا میں ہے جنت میں نہیں. بہت سی عبادتیں ہیں, قربانی ہے, زکوٰۃ ہے, صدقہ فطر ہے, یہ سب عبادتیں دنیا میں ہوتی ہیں, جنت میں کوئی عبادت نہیں. لیکن دو عبادتیں دنیا میں شروع ہوتی ہیں ہمیشہ ہمیشہ رہتی ہیں, ان میں سے ایک ایمان ہے. ایمان جو دنیا میں لاتے ہیں وہی جنت میں بھی ہمیشہ رہتا ہے. اور دوسری عبادت نکاح کی ہے. ایک مرتبہ جب نکاح ہوتا ہے پوری زندگی باقی رہتا ہے, اور یہی نکاح جنت میں بھی قائم اور دائم رہتا ہے, ہمیشہ رہتا ہے. تو یہ ایسا پاکیزہ اللہ کی طرف سے دیا ہوا نظام ہے, لہذا نکاح کو ہمیشہ باقی رکھنے کی کوشش کریں, طلاق سے خلع لینے سے اپنے آپ کو بچائیں. جب تک کوئی سنگین اور ناگریز معاملہ پیش نہ آئے, جب تک کوئی واقعی پریشانی کی صورت حال سامنے نہ آئے, اس وقت تک طلاق اور خلا کی طرف ہمارا تصور بھی نہیں جانا چاہیے. اللہ کے نبی نے فرمایا ابغض الحلال الی اللہ الطلاق, کہ بے شک طلاق حلال ہے لیکن جتنی حلال چیزیں ہیں ان میں سب سے زیادہ ناپسندیدہ کوئی چیز ہے تو طلاق ہے. بے شک حلال ہے, جائز ہے, لیکن ناپسندیدہ چیزوں میں سب سے زیادہ ناپسندیدہ چیز طلاق ہے. اور فرمایا المختلعات هن المنافقات, بلا وجہ خلع لینے والی عورتیں منافق عورتیں ہیں. یہ بتایا بلا وجہ خلع لینے والی عورتیں منافق عورتیں ہیں. اللہ کے نبی علیہ الصلوۃ والسلام نے منافق کہہ دیا. اور منافق وہ ہے جس کے ظاہر میں کچھ ہے اور اس کے باطن میں کچھ ہے, ظاہر اور باطن میں موافقت اور یکسانیت نہیں ہے. لہذا نکاح کی عبادت مسنون طریقے پر انجام دیں اور اس کو باقی رکھیں, اور اللہ سے پہلے ہی دن یہ دعا مانگے, پروردگار یہ جو رشتہ ہو رہا ہے اس رشتہ کو دنیا میں اور جنت میں قائم رکھیے, اس رشتہ کو ہمیشہ باقی رکھیے, اس رشتہ میں خیر و برکت نصیب فرمائیے. یہ دعا دونوں کریں اور نکاح کو باقی رکھنے کی پوری پوری کوشش کریں. اور جتنی جو ناچاقی اور معمولی باتیں ہوتی ہیں جن سے جھگڑا کھڑا ہوتا ہے ان کو سلجھائیں, دور کریں, صلح کی کوشش کریں, آپس میں دونوں کو ملانے کی نیک نیتی کے ساتھ کوشش کریں. اللہ نے صاف کہا اِن یرید اصلاحا یوفق اللہ بینہما, اگر دلہا اور دلہن کے گھر والے اصلاح کا ارادہ کریں گے, کوشش کریں گے, اللہ ضرور دونوں کے دلوں کو جوڑ دیں گے, موافقت ڈال دیں گے, محبت پیدا کر دیں گے. لہذا طلاق سے خلا سے حتی الامکان دور رہیں اور بچیں, اور بالکل آخری جو صورت حال ہے اس سے پہلے اس پر کوئی اقدام نہ کریں. اس کے بعد جو نہایت اہم بات مجھے بتانی ہے وہ یہ ہے کہ اپنی اولاد کی تعلیم اور تربیت کا بہترین انتظام کیا جائے. اپنی اولاد اللہ کی امانت ہے جو اللہ نے ہمیں عطا کی ہے. بے شک ये हमारी औलाद है लेकिन अल्लाह की दी हुई अमानत है और हमारी जिम्मेदारी है हम अपनी औलाद की सही तालीम और सही तरबियत का इंतजाम करें, उनको दुनियावी पढ़ाई जरूर पढ़ाएं लेकिन दीनी तालीम और तरबियत इस कदर दे इस कदर करें कि वो बेहतरीन डॉक्टर बेहतरीन इंजीनियर और बेहतरीन लायर और प्रोफेसर हो जाए और वो दुनिया में रहे जब भी उसके दिल में अल्लाह का खौफ रहे, खौफ खुदा से गाफिल ना हो जाए, अल्लाह से दूर ना हो जाए। अकबर इलाहाबादी ने यही बात कही, पर एक सुखुन बंदे आजिस की रहे याद, कि एक बात इस आजिस की याद रखो कि अल्लाह को और अपनी हकीकत को ना भूलो, अल्लाह को और अपनी हकीकत को ना भूलो। लिहाजा कॉलेज में पढ़ते हैं यूनिवर्सिटी में पढ़ते हैं, बेशक हमारे बच्चों को और लड़कों को खास तौर पर पढ़ना चाहिए और हर मैदान में आगे आना चाहिए और बेहतरीन तालीम हासिल करनी चाहिए। हमारे बच्चे पढ़ते नहीं, सुस्ती काहिली इख्तियार करते हैं और जो दूसरी कौमों के बच्चे हैं वो हर मैदान में आगे चले जाते हैं और हम बहुत पीछे रह जाते हैं। हमारे दरमियान कोई बेहतरीन साइंसदान पैदा नहीं होता और हमारे दरमियान कोई माहिर डॉक्टर और इंजीनियर पैदा नहीं होता, खाल खाल पैदा होते हैं और गिने चुने पैदा होते हैं, जबकि खुद हमारे लिए बेहतरीन साइंसदानों की जरूरत है और हर फील्ड और हर मैदान में अच्छे अच्छे लोगों की जरूरत है। हमारे ये बच्चे पढ़ेंगे और लड़के तालीम हासिल करेंगे तो हमारी दुनिया भी बेहतर बनेगी, लेकिन माँ बाप की जिम्मेदारी है कि शुरू दिन से उन्हें अल्लाह अल्लाह सिखाए, उंगली पकड़कर मस्जिद में ले आए। जो बच्चे समझ रखते हैं, जो बच्चे समझ नहीं रखते उनको मस्जिद में लाने से मना किया गया। इब्ने माजा में हदीस है, जन्निबू सिबियानकुम मसाजिदकुम, अपने बच्चों को अपनी मस्जिदों से दूर रखो। यानी ना समझ बच्चे जो यहां आते हैं और दूसरों की नमाजें खराब करते फिरते, निहायत छोटे छोटे बच्चों को लाते हैं और मर्दों की और बड़ों की सफों में बाजू में खड़ा कर लेते हैं। नमाज मकरूह है, तहरीमी होती है, खलल होता है। हुक्म है कि बच्चों की मुस्तकिल एक सफ पीछे बनाई जाए, वो बच्चे जो समझ रखते हैं। यही तो कहा गया कि 7 साल हो जाएं तो नमाज की तरगीब दें और 10 साल के हो जाएं तो नमाज ना पढ़ने पर मारें। मालूम हुआ कि इतनी उम्र हो जाए कि उनको समझ हासिल हो जाए, वो समझने लगे कि दायां क्या है बायां क्या है, सही क्या है गलत क्या है। बुनियादी बातों को जब वो समझने लगे तो उनको मस्जिद में लाएं और पीछे एक मुस्तकिल सब बच्चों की खड़ी हो जाए। तरावी होती है, बाहर इतना शोर और गुल होता है कि शैतान भी पनाह मांगने लगे। हालांकि माजी में ये बात नहीं होती थी, ये बात आजकल पैदा हो रही है। हम अपने बच्चों की तरबियत अपने घरों में नहीं करते तो वो शरारतें मस्जिद में जाहिर होती हैं और मस्जिद उसका एक जरिया बनती है और शरारतें सामने आती हैं और डांटने तंबीह करने पर माँ बाप और जिम्मेदार झगड़ने और लड़ाई पर उतर आते हैं, सख्त कलामी पर उतर आते हैं। हालांकि कयामत की अलामतों में से ये बात बताई गई कि मस्जिद में शोर गुल और आवाजें बुलंद होने लगेंगी। लिहाजा बच्चों की तालीम और तरबियत में ज्यादा तवील बात इस सिलसिले में अब नहीं कहना चाहता हूं, हां एक बात जरूर कहना चाहता हूं, वो ये है कि जितने स्कूल और कॉलेज हैं जो जुमा के दिन रहते हैं उनसे आजिजाना मेरी दरखास्त है, या तो जुमा के दिन छुट्टी कराए, या छुट्टी नहीं कर सकते हैं आप लीव नहीं दे सकते हैं, कम से कम 1 घंटा पहले और 1 घंटा बाद निजाम करें। कम से कम 12 बजे छुट्टी हो जाए और इधर 2:30 बजे हो ताकि बच्चे जुमा के दिन मस्जिद में आए। मैं बकसम कहता हूं जितने हजरत यहां सफों में बैठे हुए हैं, जितने बड़े हजरत ये अपने बड़ों के साथ मस्जिद में आते थे, जब बड़े दुनिया से चले गए तो सामने आ गए। आज हमारे बच्चे हमारे पीछे नहीं है तो कल कौन हमारे सामने आएंगे। आज जुमा में तकरीर शुरू होती है, बयान शुरू होता है, उसे लायानी और फजूल काम समझते हैं, कोई शरीक होता ही नहीं। कितने मुसलमान सैकड़ों और हजारों की तादाद में ऐसे हैं कि जब जुमा की अजान होती है वो हजाम की दुकानों की तरफ रुख करते हैं और अपने बाल बनवाने के लिए जाते हैं। या अल्लाह ये सूरत हाल हो तो फिर जुमा का क्या हाल होगा। बेशक आपको बहुत सी बातें मालूम है, आप उन्हीं बातों को बार बार सुनना नहीं चाहते, लेकिन याद रखिए कुरान करीम में एक एक बात 10-10 मरतबा भी कही। सैयदना मूसा अलैहिस्सलाम का वाकया कई मरतबा बयान किया और अल्लाह ताला मजे लेकर उसको तफसील से बार बार बयान करते हैं। हिदायत की बात एक नहीं दसियों बीसियों जगह में कुरान करीम बयान करता है। लिहाजा मालूम हुआ जितनी बार सुनेंगे उतनी बार दिल की जड़ों में बात उतरेगी और दीनी मिजाज पैदा होगा। इस बयान को इस तकरीर को लायानी और फजूल ना समझे, बल्कि ये समझे कि हमारे दीन में दीनदारी में मजबूती का जरिया है। दीनी मिजाज पैदा किया जा रहा है, दीनी मिजाज पैदा करना जरूरी है। या अय्युहल्लज़ीना आमनु इज़ा नूदिया लिस्सलाति मिन यौमिल जुमा फसअउ इला ज़िक्रिल्लाहि वज़रुल बैअ। ऐ ईमान वालो जब जुमा की अज़ान कही जाए तो दौड़ कर आओ अल्लाह का जिक्र सुनने के लिए। ये बयान भी अल्लाह का जिक्र है। जो खुतबे हैं और नमाज है वो भी अल्लाह का जिक्र है। जो जैसे ही अजान हो तो दौड़ कर आए। यहां से उलमा ने ये बात लिखी है कि हमारे लिए जायज नहीं कि जुमा की तैयारी के अलावा कोई और काम करें। अजान होती है और हम देखते हैं कि स्कूलों और कॉन्वेंट के पास ऑटो खड़े हुए हैं, उसी वक्त बच्चों को ले जाने के लिए आते हैं। अभी बच्चे जाते हैं और खा पी कर फिर वापस स्कूल चले जाते हैं, मस्जिदों की तरफ रुख नहीं करते। या अल्लाह आइंदा क्या सूरत हाल होगी। हम सबको खून के आंसू रोने की जरूरत है, डरने की जरूरत है। अगर यही सूरत हाल बाकी रहेगी तो फिर जुमा नहीं रहेगा, मस्जिदें वीरान हो जाएंगी। आज ये सूरत हाल है कि दौड़ दौड़ कर आते, खुतबा के आखिर में खड़े होते, नमाज पढ़कर गायब हो जाते हैं। ये सूरत हाल खत्म होनी चाहिए। आप जिम्मेदारों से बात करें, दरख्वास्त करें कि स्कूल का निजाम कुछ पहले और कुछ बाद तक रखा जाए, चाहे बाद में आधे एक घंटा जायद ले लें, लेकिन जुमा के लिए अपने बच्चों को यहां ले आए और बच्चों को पीछे तरबियत करके लाकर जो पीछे की सफ़े वहां उनको खड़ा करें, तरबियत दें। इसी मस्जिद में नहीं, शहर की हर मस्जिद में जाएं, उस मस्जिद को आबाद करें। जुमा एक अजीम शान इबादत है, इसीलिए यह हुक्म है कि छोटी छोटी मस्जिदों में जुमा ना पढ़ा जाए। सब मिलकर जहां बड़ी मस्जिद है और बड़ी बड़ी मस्जिदें वहां आए और एक इज्तिमाई शान जाहिर हो और मुसलमानों की जो इज्तिमाईत है वो खुलकर आए और उसका रुअब गैरों पर बैठे। शरीयत मुताहरा ये चाहती है। कारखानों में भी जरा पहले छुट्टी दी जाए, जरा बाद में उनको बुलाया जाए ताकि वो सारे मुसलमान यहां आए। कारखानों में जो जुमा की नमाजें होती हैं उनको बंद किया जाए, बंद करके मस्जिदों को आए, मस्जिदों में आकर बयान सुने, मोहल्ले की मस्जिदों को आबाद करें। जो तीसरी बात है, निहायत अहम बात है और उसे कहना जरूरी है कि इंतखाबात का ऐलान हो चुका है और अब हम मुसलमानों की ये बड़ी जिम्मेदारी है कि कौन हमारी पार्टी है, हम किस पार्टी के हैं, हम किसको वोट दें और किसे वोट ना दें। देखिए अल्लाह ने अल्हम्दुलिल्लाह इतनी अक्ल इतना शऊर दिया है कि हम दुश्मनों को समझ सकते हैं और आसानी से समझ सकते हैं। आज दो दो चार की तरह से दुश्मन सामने खुलकर है, तो ऐसे वक्त में हमारी कोई पार्टी नहीं, हमारी कोई जमात नहीं जो फलाह की, बहबूदी की, खैर की बात करे, खैर की बात करे और ये बात करे कि आम लोगों को नफा हो और ये मुल्क तरक्की करे, ये सूबा तरक्की करे और कोई फिरका परस्ती ना हो। ऐसी जो बातें करते हैं और वाकईतन वो एक हच्चक सच्ची बात बोलते हैं तो हम अपना वोट उनको दें, हमारा वोट जाए ना करें, हमारी कोई पार्टी नहीं। और देखिए हम वैसी कैनवेसिंग नहीं कर सकते, बाहर आकर बात नहीं बोल सकते, लेकिन जो मजमा यहां है हर हर मुसलमान इस बात का जिम्मा लेके कम से कम 10 आदमियों का वो जहन बनाए, 10 आदमियों की जहन साजी करे, बचाए वोट किसे देना है किसे नहीं देना। कोई ज्यादा दिन नहीं है, आज दुश्मन हर तरफ से हमको घेर चुका है और पता नहीं आइंदा चंद दिनों में, चंद महीनों में, चंद सालों में क्या क्या नागहानी मुसीबतें पेश आने लगे। अल्लाह हिफाजत फरमाए, तैयारी करें। और वोट देना ये हमारा जाती इख्तियार नहीं है, शरीयत कहती है शहादत भी है, वकालत भी है, शफात भी है कि हम गवाही दे रहे हैं, अल्लाह के सामने गवाही दे रहे हैं कि ये शख्स ठीक है और सिफारिश कर रहे हैं ये काम करने के लायक है। हम वकालत यानी वकील बनकर उसके हक में ये बात बता रहे हैं, वकालत का काम अंजाम दे रहे हैं कि ये आदमी ठीक है। कई कई बातें दीनी एतबार से आती हैं, इसीलिए उलमा लिखते हैं हर मुसलमान वोट दे, कोई ऐसा ना रहे जो पीछे हो जाए और दूर हो जाए, हर हर मुसलमान जाए और सबकी जहन साजी हो, सबका जहन बनाया जाए, दूर दूर तक खामोशी के साथ मेहनत की जाए, कोई शोर नहीं, कोई आवाज नहीं और बगैर किसी तरह का इज्तिमा किए हुए, जमा हुए बगैर आफियत के साथ अल्लाह से मांगकर, खूब मांगकर के परवरदिगार हम बहुत ही कमजोर बंदे हैं, आजमाइश के काबिल नहीं हैं। हमारा एक एक वोट इंशाअल्लाह तकदीर बदल सकता है और हमारा एक एक वोट फैसला कुन हो सकता है। लिहाजा जाए किए बगैर सही लोगों तक पहुंचे और उनको वोट देने की कोशिश करें, जहन साजी का काम आहिस्ता आहिस्ता शुरू करें। मैंने बहुत कम करके 10 आदमी बताए, आप 100 आदमियों तक पहुंचिए, उनका जहन बनाइए और उनको ये बात समझाइए हमारी जिम्मेदारी शरीयत एतबार से क्या है और हमको क्या काम करना चाहिए। लिहाजा इन बातों को अपने दिलो दिमाग में जहन में बिठाएं और रमजान रुखसत हो रहा है, अल्लाह से मांगे परवरदिगार हमें बार बार रमजान दे और शब कदर अता कर और आफियत की जिंदगी नसीब कर दे। आफियत की दुआ मांगते रहे, हदीस में आता है ईमान के बाद आफियत से बढ़कर कोई और चीज नहीं, ईमान के बाद सबसे बेहतरीन चीज आफियत है। आफियत का माना अल्लाह की तरफ से सेहत नसीब हो, अल्लाह की तरफ से पाकीजा रिस्क नसीब हो जाए और मुआशरा में और पूरे मुल्क में अमन रहे, सुकून रहे और कोई झगड़ा और इख्तिलाफ ना हो, आफियत इसी को कहते हैं। लिहाजा हमारे अकाबिर ने जब जंगे आजादी लड़ी गई उससे बहुत पहले ये तय कर दिया, ये ऐसा मुल्क है जहां गैर मुस्लिम बड़ी तादाद में रहते हैं, हम हम उनके साथ मिलकर रहेंगे और उनके साथ मिलकर चलेंगे, शाना बशाना कांधा से कांधा मिलाकर चलेंगे। हाँ, हमारा मजहब बेशक इस्लाम है, इस्लाम पर कायम रहेंगे। हमारे अकायद जो अहले सुन्नत व जमात के हैं वही हमारे अकायद हैं। अकायद में, आमाल में कोई कॉम्प्रोमाइज और कोई मुसाहमत नहीं और किसी तरह की कोई नरमी नहीं। लेकिन जैसे मिलजुल कर रहना है, हजरत अब्दुल्लाह इब्ने उमर रजी अल्लाह अन्हु के घर जब गोश्त पकता तो पहला सवाल फरमाते कि मेरे पड़ोसी यहूद को भेजा या नहीं भेजा, मेरे पड़ोसी यहूदी को गोश्त भेजा या नहीं भेजा, अगर भेजा हो तो खाते वरना हुक्म देते कि पहले उसे गोश्त भेज दो। ये हमारे अकाबिर का, सहाबा का तर्ज अमल है। आज बेशक जमहूरियत है, ये जमहूरियत इस्लाम की देन है। इस्लाम ने सिखाया है जमहूरियत क्या है, सेकुलरिज्म क्या है, इस्लाम ने सिखाया है। उसी की ये देन है, उसी से लिए है। अगरचे कामिल तौर पर नहीं लिए, बहरहाल जो कुछ भी है वो गनीमत है। इसलिए हम मिलजुल कर रहें। ये गंगा जमनी तहजीब है, यहाँ गुलाब के फूल भी हैं और दूसरे और फूल भी हैं, रंगारंग तहजीब है। इसी तहजीब के साथ हमारे अकाबिर ने कहा हमको रहना है और ऐसा पाकीज़ा मुआशरा बनाना है कि हमारी जिंदगी ही एक तबलीग बन जाए और इस्लाम में आने या कम से कम मुसलमानों के हक में अच्छे ख्यालात रखने की तबलीग हो जाए और उनकी सोच बदल जाए और वो मुसलमानों के हक में समझें ये पाकीज़ा मजहब के पाकीज़ा लोग हैं और यहाँ अखलाक सिखाए जाते हैं। ये सबक हमारी तरफ से जाना चाहिए। अल्लाह से दुआ है अल्लाह ताला इन सब बातों पर हम सबको अमल की तौफीक अता फरमाए, आफियत अल्लाह हमी दाइमी नसीब फरमाए। आमीन।